बिस्मिल्लाह रहमान रहीम, अस्सलामु अलैकुम नाज़रीन, आपकी खिदमत में हाजिर हैं हम लोग प्रोग्राम नसीम ज़िंदगी लेके। 12वां रोज़ा है, 12वां रमज़ान आज दिन है, और जी बिल्कुल आपको खुश आमदीद कहते हैं प्रोग्राम में, सलाम अर्ज़ कहते हैं रुबाब की खिदमत में।
वालेकुम सलाम खुर्रम, और मैं अल्लाह का शुक्र मैं अपने नाज़रीन की खिदमत में सलाम अर्ज़ करती हूँ। उम्मीद करती हूँ हमारे नाज़रीन बिल्कुल खैर खैरियत होंगे, और जी हाँ 12वां रोज़ा है, और इस दुआ के साथ कि हमारे नाज़रीन को रोज़ा तो बिल्कुल नहीं लग रहा होगा।
जी बिल्कुल ऐसा ही है, और जी बिल्कुल, और मैं दुआ करता हूँ यहाँ पर कि आप जो है बिल्कुल सेट हों, तैयार हों काम पे जाने के लिए, स्कूल जाने के लिए, यूनिवर्सिटी जाने के लिए, जो भी काम करना है, और जो बहरहाल जो लोग घर में जिन्होंने रहना है, जो खवातीन घर में रहना है, उनको उनके लिए भी ये हम दुआ करते हैं कि वो जो है आज उनका दिन एनर्जी से भरपूर और मुस्बत एनर्जी से अलबत्त, और उसके साथ साथ अच्छी खबरें आप लोगों के लिए आएँ, अच्छी खुशखबरियाँ आएँ, और बस जो है आज दिन आपका बहुत अच्छा गुजरे।
अच्छा वैसे खुर्रम ने यहाँ पे गलती कर दी, जून जुलाई का महीना है, स्कूल और यूनिवर्सिटीज वगैरह तो वैसे जो छुट्टियां होती हैं, खुर्रम को बहुत दिल चाह रहा है वैसे स्कूल वगैरह जाने का। खैर नाज़रीन प्रोग्राम का जो हम बाकायदा आगाज करेंगे, साथ मिलकर देखते हैं और सुनते हैं आज के दिन की दुआ।
दुआ से पहले मुझे मौजू नहीं बताने देंगे हफ्ते का।
अच्छा हफ्ते का मौजू, माफ कीजिएगा,
हफ्ते का मौजू मैं बता दूं आपको, हफ्ते का मौजू हमारा चल रहा होगा, अलबत्त आप जो है दोबारा उसी रिदम के साथ ऐलान करेंगी, लेकिन मैं जो है अभी यहाँ पर बता दूं, कुरान करीम की माशरती तरक्की में मोमिनों से तवक्कुआत, हमारा हफ्ते का मौजू चल रहा है। अब चलेंगे हम रुबाब के पास, देखते हैं रुबाब हमें कहाँ लेके जा रही
है। जी हाँ, जिस तरह मैंने पहले भी कहा नाज़रीन, साथ मिलकर देखते हैं आज के दिन की दुआ, और उसके बाद प्रोग्राम नसीम जिंदगी को हम आगे बढ़ाएंगे, हमारे साथ रहिएगा।
Allahumma rabba shahri wa ramadan, bismillahir rahmanir rahim, Allahumma واسترني فيه بلباس القنوع والكفاف واحملني فيه على العدل والإنصاف وآمني فيه من كل بعصمتك يا عصمة الخائفين برحمتك يا أرحم الراحمين
اللهم رب شهر
शामदीद आपको कहते हैं। हाँ। दुआ भी आप लोगों ने सुन ली आज की, और दुआ के साथ हमारे लिए भी दुआ करें, हम आपके लिए दुआ करेंगे, और मिलके दुआ करते हैं कि आप लोग प्रोग्राम में शिरकत करें।
जी हाँ, शिरकत करें तो फिर शिरकत करने के रस्ते भी जो है वो नाज़रीन को हम बता देते हैं।
मैं कुछ जी हाँ, आप पहले बताएं।
जी हाँ, व्हाट्सएप और वाइबर के नंबर जल्द ही जो है आप वो स्क्रीन पर जी हाँ यहाँ नीचे देखेंगे, और इसके बाद facebook.com/SUT Morning Show हमारे फेसबुक के सफे का एड्रेस है, और ये चंद रस्ते जिसे आप हमसे रबते मेरे से कुछ और रस्ते जो खुरम आपको
जी बिल्कुल वाइबर व्हाट्सएप हो गया, उसके बाद हमारा इंस्टाग्राम पे हम नसीम जिंदगी के नाम से मौजूद है, और सबसे अहम हमारा ईमेल एड्रेस है। अक्सर लोग हमारे से ये भी गिला करते हैं कि जी हम लोग वाइबर व्हाट्सएप इस्तेमाल नहीं करते, आप लोग वाइबर व्हाट्सएप पे या फेसबुक में, तो जी आप लोगों के लिए खास तौर पे हमने nasemezindagi@gmail.com ये हमारा ईमेल एड्रेस है। जो लोग भी बहरहाल मुख्तलिफ जो दूसरे से हैं, वाइबर व्हाट्सएप फेसबुक का हो गया, उस पर नहीं हमारे से रब्ता कर सकते, वो इस तरह रब्ता करें। और मैं फिर एक बार फिर कह रहा हूँ हमारे प्यारे नाज़रीन, जो भी हमारे प्रोग्राम में शामिल होना चाहता है, हफ्ते के मौजू के सिलसिले में बात करना चाहता है, या कुछ सवाल पूछना चाहता है,
कोई सवाल हो बिल्कुल,
तो वो जो है अपने नंबर वाइबर व्हाट्सएप ईमेल के जरिए फेसबुक पे या हमें कॉल करके बता हाँ। दें नंबर, हम आपको कॉल बैक करेंगे। और यहाँ ये एक और चीज भी बताते चलूँ कि अक्सर रुबाब हमारे से हमारे नाज़रीन जो हैं मुख्तलिफ किस्म के सवालात पूछते हैं, तो मैं यहाँ बताते चलूँ कि अक्सर کوشش یہ کیا کریں کہ سوالات جو ہیں ہمارے جو مہمان آئے ہوئے ہیں اسٹوڈیو میں ان سے متعلق ہوں تاکہ ہم اسی دن وہ سوال پوچھ سکیں.
جی ہاں, وہی جو موضوع چل رہا ہوتا ہے اسی متعلق اگر سوال پوچھے تو آپ کی بہت مہربانی ہوگی تاکہ وہیں پر ہم آپ کا سوال کا جو ہے وہ جواب لے کر آپ کو اسی وقت دے سکیں.
بالکل ایسے ہی ہے, کیونکہ ظاہری بات ہے مثال کے طور پہ اگر کوئی ڈاکٹر صاحب آئے ہوئے ہیں اور وہ تغذیہ کے بارے میں بات کریں اور سوال ہمارا آ جاتا ہے کبھی جلد کے بارے میں, تھوڑا سا ہمیں مسئلہ ہوتا ہے, تو کوشش کریں پروگرام کو شروع میں دیکھیں اور اس سے سلسلے میں سوال پوچھیں. یا ہفتے کے موضوع کے بارے میں تو بہرحال آپ جو ہے آپ نے خود بتانا آپ کی رائے کیا ہے ہفتے کے موضوع کے بارے میں, ہم جو ہے آپ انتظار کرتے ہیں.
صحیح, ٹھیک ہے, فوراً جی ہاں بتا دیتے ہیں. میرے ساتھ انشاءاللہ ڈاکٹر امجد حیات خان صاحب جو ہے وہ موجود ہوں گے, اور انشاءاللہ آج ان کا موضوع بڑا دلچسپ موضوع میں پڑھ رہی ہوں, جراثیم کا مفید استعمال. خیر مجھے موضوع سمجھ نہیں آیا, لیکن ہم خود ڈاکٹر صاحب سے پوچھیں گے کہ بھائی جراثیم کا بھی مفید استعمال ہو سکتا ہے یا نہیں.
مجھے بھی کل جو ہے سمجھ نہیں آیا تھا, پہلی بار میں نے دیکھا تھا, لیکن پھر جب میں نے تھوڑا سوچا تو مجھے سمجھ آئی کہ جراثیم کا مفید استعمال سے مراد ان کی یہ تھی کہ کچھ بیکٹیریا وغیرہ مختلف چیزوں میں استعمال ہوتے ہیں,
جیسے دودھ اور دہی میں کچھ خاص قسم کے بیکٹیریا ہوتے ہیں.
بالکل, اس کو وہ جو ہے دہی بنانے میں اور یہ اس طرح کی چیزیں, تو پھر اسی سلسلے میں پھر کچھ ہمارے بدن کے اندر بھی کچھ ایسے بیکٹیریاز ہیں ہمارے بدن کے اندر جن کا ہونا بہت ضروری ہے. اور اکثر ایک جو بڑی دلچسپ بات بھی یہاں پر بتاتے چلوں وہ یہ کہ اکثر نیم حکیم جو ہوتے ہیں وہ کچھ دوائیاں دیتے ہیں آپ کو پیٹ کے لیے یا مختلف چیزوں کے لیے, اور وہ کہتے ہیں کہ جی آپ کا جو نظام انہضام ہے وہ بالکل صاف ہو جائے گا.
اچھا,
تو بالکل صاف بھی نہیں کرنا ہوتا نظام انہضام کو, کیونکہ کچھ ایسی چیزیں ہیں رباب ہمارے کچھ ایسے بیکٹیریا موجود ہیں
رہتے ہیں ہمارے ساتھ,
رہنا ان کا ضروری ہے.
بالکل,
مثال کے طور پر آئرن کی جذب کے لیے کچھ ایسے بیکٹیریا ہیں ان کا
مدد کرتے ہیں جذب کرنے میں.
تو یہ چیزیں ہیں ڈاکٹر صاحب بہتر بتائیں گے آپ لوگوں کو. تو یہاں پر وقت ہوا ہے ہمارا ورزش کرنے کا, چلتے ہیں ورزش کرتے ہیں. لیکن ورزش جانے سے پہلے میں ایک بار پھر آپ کو بتاؤں گا کہ میں وائبر واٹس ایپ ای میل پہ فیس بک پہ انسٹاگرام پہ آن لائن ہے ہم لوگ, آپ لوگ اپنے پیغامات بھیجیں.
ٹھیک ہے, اور جی ہاں ورزش کے بعد ہم چلیں گے اسلام آباد اسٹوڈیو جہاں پر محترمہ لیلا بتول صاحبہ ہمارے ساتھ موجود ہوں گی, اور اس کے بعد ہم آپ کی خدمت میں بھی حاضر ہوں گے. ساتھ مل کر دیکھتے ہیں پلاٹیز کا حصہ.
بسم اللہ الرحمن الرحیم. ناظرین السلام علیکم, ہمیں امید ہے کہ آپ بخیر و عافیت ہوں گے. آج کے پروگرام میں میں رضا اور حمید کے ساتھ آپ کو بیٹھ کر کی جانے والی ایک ورزش سکھاؤں گا. میں آپ کو بتاؤں کہ ایسی ہی ایک ورزش ہم پہلے بھی کر چکے ہیں, آج ہم اس ورزش کے کچھ آگے کے سٹیپس آپ کو سکھائیں گے. غور کیجئے کہ سب سے پہلی بات تو یہ کہ شانے بالکل پیچھے کی طرف نہیں جائیں گے, ہاتھ زمین پر رہیں گے اور پیٹھ ایک دم سیدھی رہے گی, جسم ادھر ادھر ہوگا اور گھٹنے ایک دوسرے سے ملے رہیں گے اور پنجے زمین پر لگے رہیں گے. سانس لیں گے اور سانس چھوڑتے ہوئے پیروں کو سیدھے کریں گے, سانس لے کر پیر زمین پر رکھیں گے, سانس چھوڑتے ہوئے پیر سیدھے, سانس لیں گے, سانس چھوڑتے ہوئے پیر سیدھے کریں گے. یہ اسٹیپ ہم آج کرنا چاہیں گے, اور جو پچھلی بار ہم نے اسٹیپ کیا تھا اس میں یہ تھا کہ ہم پیر کو سیدھا کرتے تھے اور پھر دوسرے پیر کو اوپر لے آتے تھے, اور پھر اس کے بعد ہم گھٹنے کو موڑ دیتے تھے, یعنی دونوں گھٹنوں کو ایک ساتھ موڑتے تھے اور بائیں طرف اور داہنی طرف لے جاتے تھے. اس کے بعد ہم ایک پیر کو اٹھاتے تھے اور دوسری سمت میں لے جاتے تھے. آج ہم دونوں پیروں کو ایک ساتھ اوپر اٹھائیں گے اور داہنی یا بائیں طرف لے کر جائیں گے. ہاتھ زمین پر مضبوطی سے ٹکے رہیں, سانس لیں گے اور سانس چھوڑتے ہوئے دونوں پیر سیدھے کریں گے اور داہنی طرف موڑیں گے. ایک بار پھر کرتے ہیں, سانس لیں گے, سانس چھوڑتے ہوئے پیروں کو موڑیں گے, گھٹنے جڑے ہوئے ہیں اور پیر اوپر آئیں گے, سانس لیتے ہوئے پیر زمین پر رکھیں گے, پھر سانس چھوڑتے ہوئے بائیں طرف, سانس لیں گے اور سانس چھوڑتے ہوئے دوبارہ داہنی طرف. ایک بار پھر کرتے ہیں, سانس لیں گے اور سانس چھوڑتے ہوئے بائیں طرف. کچھ باتیں جو اہم ہیں وہ میں آپ کو حامد کے ساتھ کر کے بتاتا ہوں، آپ انہیں غور سے دیکھیے۔ اگر اس اسٹیپ میں پیروں کو ادھر ادھر گھماتے ہوئے آپ کا جسم زیادہ ادھر ادھر ہوتا ہے تو آپ پیروں کو تھوڑا کھول سکتے ہیں، اس سے آپ آرام سے یہ اسٹیپ کر پائیں گے۔ سانس لیجئے، سانس چھوڑتے ہوئے داہنی طرف دونوں پیر اور پھر اوپر لے کر آئیں گے، اور سانس لیتے ہوئے پیر زمین پر رکھیں گے، سانس چھوڑتے ہوئے بائیں طرف، ایک بار پھر کرتے ہیں، سانس لیں گے اور سانس چھوڑتے ہوئے بائیں طرف، اور دیکھیے جب یہ گھومتے ہیں تو ایک پیر زمین سے اٹھ جاتا ہے اور اسی طرح سے ایک کولا بھی زمین سے اٹھا رہتا ہے۔ سانس لیں گے اور سانس چھوڑتے ہوئے دوسری طرف، دیکھیے ایک پیر یہ اٹھ گیا اور دوسری طرف کا کولا۔ سانس لیں گے، سانس چھوڑتے ہوئے بائیں طرف۔ بہت شکریہ ناظرین، آج کا پروگرام یہیں پر ختم ہوتا ہے۔ ہمیں امید ہے کہ آپ نے ہمارے بتائے ہوئے نکات پر توجہ کی ہوگی اور ان کو مد نظر رکھتے ہوئے آپ یہ اسٹیپ کریں گے۔ ہم آپ کو یہ اسٹیپ ایک بار پھر کر کے دکھاتے ہیں۔ سانس لیں گے، سانس چھوڑتے ہوئے پیر داہنی طرف اور دونوں پیر اوپر، سانس لیتے ہوئے نیچے اور سانس چھوڑتے ہوئے بائیں طرف۔ سانس لیں گے، سانس چھوڑتے ہوئے سیدھی طرف، سانس لیں گے اور سانس چھوڑتے ہوئے دوسری طرف، ایک بار پھر کریں گے، سانس لیتے ہوئے داہنی طرف۔ بہت شکریہ
جی ناظرین، ایک بار پھر آپ سب کو خوش آمدید کہتے ہیں۔ امید کرتے ہیں پلاٹس کے حصے کے ساتھ آپ نے ورزش بھی کی ہوگی، کیونکہ ہمیشہ ہم کہتے ہیں کہ ہلکی پھلکی ورزش جو ہے وہ آپ کے صحت کے لیے بہت ضروری ہے، اور ایک طرح سے آپ کے ذہنی دباؤ کو بھی یہ ورزش کافی حد تک کم کر دیتی ہے۔
بالکل ایسا ہی ہے۔ میرے پاس یہاں پر کچھ پیغامات آئے ہوئے ہیں، کوثر مختار صاحبہ کا پیغامات آئے ہوئے ہیں اور انشاءاللہ ان کے پیغامات بھی ہم پڑھیں گے۔ اس کے علاوہ 00919648566 اثر عباس کانپور سے، الطاف حسین ڈار صاحب کشمیر سے 00919018504 سے پیغام ہمیں آیا ہے، 00919596163 سے بھی ہمیں پیغامات جو ہیں روا پڑیں گی آپ لوگوں کے لیے۔ اور میں آپ لوگوں کو لے کے جاتا ہوں اسلام آباد کی طرف، جہاں پر لیلہ بتول صاحبہ ہمارے ساتھ موجود ہیں، وکیل ہیں اور سماجی کارکن ہیں۔ سلام عرض کرتے ہیں لیلہ بتول صاحبہ، آپ کی خدمت میں شکریہ ادا کرتا ہوں، آپ نے ٹائم نکالا ہمارے پروگرام کے لیے۔ ہفتے کا موضوع ہمارا چل رہا ہے قرآن کریم کی معاشرتی ترقی میں مومنین سے کیا توقعات ہیں، اور اس سلسلے میں آپ سے جو جس موضوع پہ ہم گفتگو کریں گے وہ ہے معاشرے میں عدل و انصاف کو فروغ دینا کیسے ممکن ہے، ضروری ہے یا ضروری نہیں۔
وعلیکم السلام جی، اس میں یہ کہ سب سے پہلے میں یہ بات کرنا چاہتی ہوں کہ اسلامی معاشرے کی اگر ہم بات کریں، اسلامی معاشرے میں عدل و انصاف کی کیا اہمیت ہے، اور کیا اسلامی معاشرے میں عدل و انصاف کو فروغ دیا جاتا ہے، اس پہ زور دیا جاتا ہے، اس کی اہمیت پہ زور دیا جاتا ہے، اس کی فروغ پہ زور دیا جاتا ہے۔ اسلام ایک واحد مذہب ہے، تھوڑا سا میں اسلام کے بارے میں بات کروں گی شروع میں۔ اسلام ایک واحد مذہب ہے جو کہ عدل و انصاف کے فروغ کی طرف توجہ دیتا ہے۔ اللہ تعالیٰ خود عادل ہے اور عدل کرنے والوں کو پسند کرتا ہے، اور اللہ تعالیٰ انتشار پھیلانے والوں کو، زمین پہ انتشار پھیلانے والوں کو پسند نہیں کرتا۔ اب اسلام جو ہے وہ ایک ایسا واحد مذہب ہے جس میں ایسی خصوصیات ہیں جیسے امن و امان، برابری، مساوات کا درس دیتا ہے اور عدل و انصاف کا درس دیتا ہے، اور سماجی برائیوں کے خاتمے، رشوت، سفارش اور جہالت، اور جو ہے وہ جہالت ہو گئی اور تعلیم سے دوری، ان سب چیزوں کے خاتمے کی جو ہے نا اس کی طرف جو ہے نا وہ توجہ دلاتا ہے، اور برابری، مساوات، عدل و انصاف، امن و امان کی طرف جو ہے نا لوگوں کو راغب کرتا ہے۔ تو اسلام ایک ایسا واحد مذہب ہے جو معاشرے میں عدل و انصاف کی ضروریت اور اہمیت کو اجاگر کرتا ہے۔ یہ اسلام کے حوالے سے بات آ گئی۔ تو اگر ہم اسلامی معاشرے میں رہتے ہیں تو یہ سب عدل و انصاف، امن و امان، مساوات، برابری، یہ بہت زیادہ ضروری رکن ہے، اور عدل جو ہے وہ اسلام میں ایک اہم رکن کی حیثیت مانا جاتا ہے۔ اب میں تھوڑا جمہوری حکومت کے حوالے سے یعنی جمہوری معاشرے میں عدل و انصاف کی کیا اہمیت ہے.
جی
جمہوری معاشرے کی میں اس لیے بات کر رہی ہوں کہ جو حکومتیں ایسے برسر اقتدار آتی ہیں یعنی ایسے حکمران ہوتے ہیں جو کہ کرپٹ حکمران ہوتے ہیں, زور زبردستی کے ساتھ جو ہے وہ حکومت میں آ جاتے ہیں اور جو ہے نا ملک پہ جو ہے وہ قابض ہو جاتے ہیں یا ملک کو چلانے کی کوشش کرتے ہیں وہ حکمران, اور وہ جو جمہوری حکومتیں جمہوری معاشرے میں جو جمہوری حکومتیں ہیں اس کا مطلب یہ ہے کہ وہ حکومتیں جو لوگ الیکٹ کرتے ہیں یعنی اپنے منتخب شدہ نمائندے کے ذریعے آتے ہیں, ان دونوں میں بڑا فرق ہے. جمہوری حکومت جو ہوگی اگر وہ معاشرے میں آئے گی تو وہ معاشرے کی فلاح بہبود کے لیے کام کرے گی, وہ معاشرے کے امن و امان کا خیال رکھے گی, عدل و انصاف قائم کرے گی, برابری اور مساوات کا درس دے گی. لیکن جو ایسے کرپٹ حکمران جو کہ ایسے زور زبردستی ملک میں داخل ہو جائیں گے, قابض ہو جائیں گے, وہ صرف اپنے مفاد کے لیے کام کریں گے, کبھی بھی وہ معاشرے کے لیے معاشرے کے مفاد کے لیے کام نہیں کریں گے. یہ ایک مین پوائنٹ ہے جو کہ عدل و انصاف, امن و امان اور مساوات معاشرے میں قائم کرنے کا رکن ہے. اب وہ جو حکمران جو جمہوری طرز حکومت کے ذریعے حکومت میں آتے ہیں وہ معاشرے کے لیے کیا کرتے ہیں, وہ معاشرے میں برابری پیدا کرتے ہیں, وہ جو معاشرہ ہوتا ہے جس میں اکثریت اگر مسلمانوں کی ہے تو وہ اقلیتوں کا احترام کرتے ہیں, ان کے حقوق کا احترام کرتے ہیں, ان کو بھی وہی مساوی حقوق دیتے ہیں جو کہ جو ہے ان کو وہی مساوی حقوق دیتے ہیں جو اکثریت کو دیتے ہیں, یعنی اقلیتوں کا ان کے اقلیتوں کے مذاہب ان کے دینی جو ہوتے ہیں رسومات ان کو آزادی ہوتی ہے اقلیتوں کو کہ وہ آسانی کے ساتھ آزادی کے ساتھ ان رسومات کا جو ہے نا ان رسومات کو ادا کر سکے. اب جمہوری معاشرے کا ایک حسن یہ ہے کہ یہ بہت سی سماجی برائیاں یعنی کرپشن ہو گئی, بدعنوانی ہو گئی, اور جو ہو یہ ہو گیا بدعنوانی ہو گئی, رشوت ہو گیا, یہ ساری چیزیں اور جہالت ہو گئی جو سب سے زیادہ, یہ ساری جو سوشل ایولز ہیں نا ان کو جو ہے جمہوری حکومت جو ہے نا وہ ختم کرنے کی کوشش کرتی ہے, کیونکہ یہ وہ چیزیں ہیں جو بدعنوانی ہے, رشوت ہے, اور پھر اس کے بعد جو ہے وہ ایک دوسرے کے سفارش وغیرہ ہو گئی, جہالت ہو گئی, یہ چیزیں کیا کرتی ہیں, یہ انصاف کی راہ میں رکاوٹ ہوتی ہیں. ایک جاہل آدمی جو ہے وہ کبھی بھی انصاف تک نہیں پہنچ سکے گا, یعنی اس کو انصاف تک پہنچنے میں مشکل ہوگی کیونکہ اسے آگاہی نہیں ہوگی بہت سی چیزوں کی. اچھا پھر اس کے بعد ہمارا جو اب ہمارے معاشرے میں جو لوگ ہیں ان کا کیا فرض ہے, ایک ہمارا میڈیا جو ہے اس میں بہت مثبت کردار ادا کر سکتا ہے معاشرے میں, کیونکہ جمہوری معاشرے میں آزادی ہوتی ہے, آپ اپنی آزادی رائے کا اظہار کر سکیں. میڈیا, اسکول, یہ وہ دونوں انسٹیٹیوشن ہیں جو کہ معاشرے میں عدل و انصاف قائم کرنے میں بہت زیادہ مددگار ثابت ہو سکتے ہیں. پروفیسر لوگوں کو آگاہی دیں, اسکولوں میں مدرسوں میں لوگوں کو آگاہی دیں, ان کو علم, اور جب مدارس سے ان کو نکالیں تو ان کو بہت ساری چیزوں کا پتہ ہو, ان کو ذہین کر کے ان کو انٹلیکچوئل کر کے بھیجیں, اور پھر اس طرح ان کو جب معاشرے میں وہ سروائیو کریں گے تو پروفیسروں کی ذمہ داری ہے کہ وہ معاشرے میں سروائیو کریں تو بہت آسانی کے ساتھ سروائیو کر سکیں, یا یہ نہیں کہ وہ ٹھوکرے کھاتے پھرے اور ان کو کسی چیز کا نہ پتا ہو. پھر اس کے بعد ہم اب جب جمہوری معاشرے کی بات کرتے ہیں تو اس میں جو حکومت ہوتی ہے نا جمہوری معاشرے میں وہ قوانین بناتی ہے, وہ قوانین قانون سازی کرتی ہے, وہ لوگوں کے مفاد کے لیے قوانین بناتی ہے, جو سماجی برائیاں ہوتی ہیں ان کو ختم کرنے کی کوشش کرتی ہے. اچھا جو جمہوری حکومت ہے وہ معاشرے میں جب قوانین بناتی ہے تو وہ معاشرے کے کسٹم روایات ان سب کو دیکھتی ہے کہ کیا معاشرے پہ جو کسٹم ہے روایات ہے رواج ہے وہ کون کون سے معاشرے پہ لاگو ہوتے ہیں اور اس سے کس طرح معاشرہ افیکٹ ہوتا ہے, اس پہ کیا اثر ہوتا ہے معاشرے کا, معاشرے پہ ان چیزوں کا کیا اثر ہوتا ہے. تو ان چیزوں کو روایت کو لے کر وہ قانون سازی کرتے ہیں, جب وہ قانون سازی کرتی ہے حکومت تو وہ پھر چاہتی یہ ہے کہ عدل و انصاف قائم ہو معاشرے میں, وہ ان چیزوں کو ختم کرے گی اور ایسے قوانین بنائے گی جو عدل انصاف کو قائم کرنے میں مددگار ہوں اور اس کو فروغ دینے کی کوشش کرے گی. جب قوانین بنا لیے جاتے ہیں تو قوانین کو نافذ العمل کیا جاتا ہے, وہ کون سے ادارے ہیں جو قوانین کو نافذ العمل کرتے ہیں یا قوانین کو انفورس کرنے کی وہ کرتے ہیں, وہ پولیس ہوگی اور عدلیہ ہوگی. پولیس ایسا ادارہ ہے جو قوانین حکومت بناتی ہے اس کو نافذ کرتا ہے معاشرے میں, لوگوں کی فلاح و بہبود کے لیے, معاشرے میں عدل و انصاف قائم کرنے کے لیے, معاشرے میں برابری کا وہ درس دینے کے لیے, اور لوگوں کو مستفید کرنے کے لیے, ان کو قوانین سے لوگوں کو فائدے دینے کے لیے قوانین کے. اب عدلیہ کا کیا ہے, اب عدلیہ کا یہ ہوتا ہے کہ وہ جو ہے وہ بھی قوانین نافذ کرتے ہیں جس طرح پولیس نافذ کرتی ہے. अब थोड़ा सा ये है कि पुलिस जो है उस पर यह जिम्मेदारी आयद होती है कि वह जमहूरी माशरे में रहते हुए किस तरीके से अदल इंसाफ, बराबरी, मसावत और जो है कवानीन को नाफिज कर सकते हैं। वो ये चीज़ें हैं कि वो अपना अपने आप को जो है ना लोगों को जो है ना अपने से फ़ायदा दें, बल्कि लोग अगर उनके पास कोई कंप्लेंट लेके आते हैं, मसला लेके आते हैं, तो पुलिस की जिम्मेदारी है कि वो सबसे पहले क्या करें, लोगों को माशरे में लोगों को सस्ता फौरी इंसाफ फराहम करने की कोशिश करें, उनके मसाइल को दूर करने की कोशिश करें। इसी तरह अदलिया की जिम्मेदारी है कि जब कोई दरवाज़ा खटकाता है अदालत का, तो सबसे पहले अदालत की जिम्मेदारी है, अदलिया की जिम्मेदारी है कि वो उनको फौरी और सस्ता इंसाफ, फौरी और सस्ता इंसाफ पे इसलिए मैं तवज्जो दे रही हूँ कि जाहिल आदमी कभी फौरी और सस्ता इंसाफ नहीं पा सकता, क्योंकि वो उसके पास ना रिसोर्सेज होते हैं और एक अनपढ़ आदमी वो किस तरीके से जो है ना वो आगाही हासिल करेगा। तो एक जिम्मेदारी ये भी है कि जाहिल आदमी को थोड़ी सी आगाही हासिल करने के लिए कवानीन की जो है ना ऐसे इदारे बनाए ताकि उसको थोड़ा सा आइडिया हो कि मेरा ये कानून है, मैं इस दायरे में आता हूँ और मेरा ये कानून मुझे प्रोटेक्ट करता है।
बहुत बहुत शुक्रिया लैला बतूल साहब, बहुत शुक्रिया अदा करता हूँ आपका। माजरत के साथ आपकी बात काटनी पड़ी हमें, लेकिन वक्त बहुत हमारा महदूद होता है प्रोग्राम का, और हम जो है जारी बात है हमारे यहाँ पर भी मेहमान मौजूद हैं, उनसे भी गुफ्तगू करनी है, लेकिन बहुत शुक्रिया। अहम नुकात की तरफ आपने इशारा किया कि एक माशरे में कानून की क्या जरूरत है, क्या अहमियत है, इस पे आपने बात की, शुक्रिया अदा करते हैं। रुबाब कहाँ पर हमें आप लेके
कहीं ले जाने से पहले हम यहाँ पर एक मैसेज आया है कि अस्सलामु अलैकुम, मैं मोहम्मद यूसुफ मीर कश्मीर बंद से आपको पुराना सामी हूँ, तकरीबन 4 साल से आपका प्रोग्राम देख रहा हूँ। नसीम जिंदगी बहुत ही मालूमती प्रोग्राम है जिसमें जिंदगी से वाबस्ता मौजूद पर अक्सरियत आते हैं और अपनी बेहतरीन राय से जो है मैं मुस्तफीद करते हैं, और खुदा से उनकी दुआ है कि जमहूरी इस्लामी ईरान के तमाम मोमिनीन को अपने हिफ्ज व ईमान में रखें।
जी तमाम मोमिनीन को बिल्कुल आमीन। पूरी दुनिया में जितने मोमिनीन हैं, पूरी दुनिया में जितने अच्छे लोग हैं, जितने एनर्जी से भरे हुए, मुस्बत एनर्जी से भरे हुए, और ऐसे लोग जो दूसरों का ख्याल रखते हैं, दूसरों से प्यार करते हैं, गुस्सा नहीं होता उन्हें, सुबह सवेरे जो है ऑफिस जा रहे हैं, कहीं जा रहे हैं, गुस्सा मुंह पे चढ़ा हुआ है, भाई यार कितनी जिंदगी है, मुख्तसर सी हमारी जिंदगी है, खुश रहें, खुशियां फैलाएं, मोहब्बतें फैलाएं और दूसरों को परेशान मत करें।
बिल्कुल जी हाँ, बहुत ही अच्छी बात की आपने। यहाँ पर हमारे पास बहुत सारे मैसेजेस आए हैं, और यहाँ पर एक मैसेज हमारे पास आया है कि आया हमें इफ्तारी में चाय पीनी चाहिए या नहीं, तो मेरे ख्याल से उनको कल का प्रोग्राम हमारा देखना चाहिए,
ये कल का प्रोग्राम भी देखना चाहिए, और उसके बाद कल भी मैंने थोड़ा सा इसकी तरफ इशारा किया था कि चाय कॉफी के बारे में कहा जाता है कि इफ्तार के बाद मत पिए,
ना पिए,
ये अब जो है मैंने 2-3 वेबसाइटों पे, दो तीन रिसर्च जगहों से पढ़ के इस बात को कल बताया था अपने नाज़रीन को। तो बहरहाल आप अगर मेरी बात मानते हैं तो ना पिए, लेकिन अगर नहीं मानते तो कल जो है वो डॉक्टर सलमान बशीर होंगे हमारे, उनसे पूछ लेंगे हम लोग।
जी हाँ, ये मैसेज था कौसर मुख्तार साहब को, अनीसा फातिमा साहिबा का कश्मीर से हमारे पास मैसेज आया है कि एक प्रोग्राम ऐसा कीजिए जिसमें आप जो है रोजों के फवायद के बारे में हमें बताएं कि रोजा रखने के क्या फवायद हैं हमारे जिस्म पर, इंसानी जिस्म पर।
अच्छा
जी हाँ ठीक है, उन्होंने ये
भी अच्छा मौजूद, अलबत्त हमारे जहन में इसलिए जैसे नहीं आया, हमने कहा कि बहरहाल पहले बहुत बार प्रोग्राम कर चुके हैं, तो हमने इस बार कोशिश ये की कि रमजान से पहले ही आप लोगों की मदद की जा सके कि रोजों में कैसे जो क्या खाना चाहिए, अफतारी में क्या खाया जाए, सहरी में क्या खाया जाए। बार जो है मुझे लग रहा है कि हमारे डायरेक्टर साहब को गुस्सा आ रहा है, ऐसा ऐसा तो हम लोग जो है क्या कहाँ जा रहे हैं,
मेरे ख्याल से यहाँ साथ मिलकर लेते हैं कि बस बात ठीक है, उसके बाद जो है प्रोग्राम को आगे बढ़ाएंगे, हमारे साथ रहिएगा।
तेरे करम नहीं।
कहते हैं आपको प्रोग्राम नसीम जिंदगी में, और वक्त हुआ हमारे गुफ्तगू का हिस्से का। हमारे साथ हमारे मेहमान भी यहाँ पर स्टूडियो में मौजूद हैं, जल्दी से चलेंगे रुबाब के पास। जी रुबाब,
बहुत शुक्रिया खबर आपका। जी हाँ, डॉक्टर अमजद हयात साहब हमारे साथ मौजूद हैं, पीएचडी फेलो हैं TUMS तेहरान मेडिकल यूनिवर्सिटी से। चलेंगे डॉक्टर साहब की खिदमत में। अस्सलाम वालेकुम डॉक्टर साहब।
वालेकुम,
कैसे हैं डॉक्टर साहब?
खैरियत, अल्लाह का फजल।
रमजान का महीना कैसा चल रहा है?
बहुत जबरदस्त,
अल्लाह का शुक्र। डॉक्टर साहब, का मौजू मैंने पढ़ा जरासीम का मुफीद इस्तेमाल, और बड़ा दिलचस्प मौजू जरासीम का मुफीद इस्तेमाल, यानी क्या फ़ायदे हैं जरासीम के? नहीं,
बिस्मिल्लाहिर्रहमानिर्रहीम। वैसे जब भी हम जरासीम का नाम सुनते हैं तो फौरन हमारे जहन में ख्याल आता है कि जरासीम तो बीमारियां फैलाते हैं।
बिल्कुल।
लेकिन अगर हम कुरान की उस आयत की तरफ देखने जिसमें अल्लाह फरमाते हैं, जिसका मफहूम है कि हमने किसी भी चीज़ को बग़ैर फ़ायदे के पैदा नहीं किया, तो इससे हमारा ये कंसेप्ट क्लियर हो जाता है कि अल्लाह ने किसी भी चीज़ को बग़ैर फ़ायदे के पैदा नहीं किया। तो अब जरासीम की तरफ जब हम आते हैं, तो जरासीम जो है सारे के सारे जो वायरस हैं, बैक्टीरिया हैं, फंजाई हैं, कोई ना कोई बीमारी फैलाते हैं।
सही।
लेकिन अगर हम उसके दूसरे आस्पेक्ट्स को देख लें तो ये जो है हमारे लिए बहुत ही बड़ा काम करते हैं माहौल में।
अच्छा।
और इसके अलावा इससे के बैक्टीरिया से, वायरस से, फंजाई से, इससे $1 बिलियन हर साल इससे कमाई होती है।
अच्छा।
फार्मास्यूटिकल जो कंपनीज हैं,
सही,
जो मुख्तलिफ किस्म के प्रोटीन्स बनाते हैं, जो एंजाइम्स बनाते हैं, और इस तरह जो है जो हार्मोन्स बनाए जाते हैं, तो ये सारे बैक्टीरिया के ज़रिए से बनाए जाते हैं। और इसके अलावा बैक्टीरिया के अलावा और भी सेल्स यूज़ होते हैं, लेकिन 30% जो हमारे मार्केट में अवेलेबल हैं बायोफार्मास्यूटिकल, जिसको हम दवाइयाँ, प्रोटीन्स वगैरह कह सकते हैं, तो ये सारे बैक्टीरिया से लिए जाते हैं। यानी 30% कंट्रीब्यूशन है बैक्टीरिया, वायरस और फंजाई वगैरह का।
सही, 30%।
30%,
ठीक है।
इसके अलावा जो है बैक्टीरिया रिसर्च में भी इस्तेमाल हो सकते हैं। मतलब हम किसी जीन को जो है, सपोज कैंसर का एक जीन है, हम उसको जो स्टडी करना चाहते हैं, और उसकी हमारे पास एक ही कॉपी है।
सही।
और हम चाहते हैं कि इसके पास हमारे पास जो है उसकी कॉपियां ज़्यादा हो जाए, तो हम क्या करते हैं कि उसकी वो जीन लेके वो बैक्टीरिया में इंट्रोड्यूस करते हैं।
ठीक है।
और बैक्टीरिया जो है वो हमारे लिए उसकी, जिस तरह हम फोटो कापी करते हैं किसी पेज की, तो मतलब एक ही फोटो कापी पेज आप रख लें मशीन पर तो वो सारे फोटो कापीज निकाल लेता है। तो इसी तरह बैक्टीरिया जो है वो जीन आपके लिए बना देता है,
ठीक है,
और आप उसको स्टोर कर सकते हैं, और एक कॉपी से आपको मल्टीपल कॉपीज मिल सकती हैं,
हजारों कॉपियां
मिल सकती हैं। इसके अलावा जो माहौल में हमारे पास ये मुख्तलिफ इंसान मर जाते हैं,
अच्छा,
जानवर मर जाते हैं, पौधे मर जाते हैं, जो मतलब पोल्यूशन वगैरह की वजह शक्ल में आते हैं, तो इनको ख़त्म करने में भी बैक्टीरिया और जरासीम का बहुत ही अहम रोल होता है।
अच्छा, ये तो बहुत ही आपने ज़बरदस्त बात बताई डॉक्टर साहब। बैक्टीरिया, अभी आपने बताया मुफीद बैक्टीरिया, या हम इस तरह बोल सकते हैं इनका मुफीद इस्तेमाल, आए आप उन्हीं बैक्टीरिया की बात कर रहे हैं जो बीमारियां भी, मतलब मुख्तलिफ बीमारियां भी इनमें होती हैं या फैलाती हैं, या नहीं ये कोई और खास बैक्टीरिया?
ये एग्जैक्टली वही बैक्टीरिया होती है, लेकिन इनमें जो जीन होता है जो रिस्पॉन्सिबल होता है बीमारी कास करने के लिए, तो हम उसको उससे वो जीन निकाल लेते हैं,
ठीक है,
और उस जीन निकालने के बाद उससे जो बैक्टीरिया बनता है, तो फिर वो बेनिफिशियल हमारे इस्तेमाल के लिए امپورٹنٹ ہو جاتا ہے.
اچھا ٹھیک ہے. کون کون سا ایسے مختلف جراثیم ہے جن کا استعمال کیا جا سکتا ہے؟
جس طرح میں نے ذکر کیا کہ بیکٹیریا, وائرس, اور اس کے علاوہ فنجائی, اور چند ایسے پروٹوزونز ہیں جس کو ہم کہتے ہیں لیشمینیا ٹورنٹلائی. جس طرح انسان میں پلازموڈیم ملیریا کاز کرتا ہے, تو اس طرح چپکلی جو ہوتی ہے اس میں ایک پروٹوزوا ہے جس کو ہم کہتے ہیں لیشمینیا ٹورنٹلائی, تو وہ اس میں بیماری کاز کرتی ہیں. تو ابھی حال ہی میں, مطلب 2000 سے تقریباً تھوڑا سا آگے 1998 میں, یہ ہوسٹ جو ہے, یہ جراثیم, یہ بھی جو ہے اس قابل بنا ہے کہ ہم اس کے اندر پروٹین بنائے جا سکتے ہیں جو بلڈ کلاٹنگ فیکٹرز ہیں, اور اس کے جو علاوہ مختلف قسم کے پروٹین گروتھ ہارمونز وغیرہ یہ ہم اس میں بنا سکتے ہیں. بیکٹیریا میں مسئلہ یہ کہ یہ پروکیریوٹ ہے. انسان کے جو پروٹین اندر بنتے ہیں اور بیکٹیریا کے اندر جو بنتے ہیں اس میں تھوڑا سا ڈفرینس ہوتا ہے, فرق ہوتا ہے. تو جو بیکٹیریا سے ہم پروٹین لیتے ہیں وہ انسان کے پروٹین سے ڈفرینٹ ہوتا ہے, تو اس وجہ سے ہم وہ پروٹین ڈائریکٹلی استعمال نہیں کر سکتے. اس لیے ہم ان پروٹینس کو زیادہ تر اس میں گرو کرتے ہیں جو کہ زیادہ سمپل ہوتے ہیں, مطلب چھوٹے سے پروٹینز ہوتے ہیں اور جس میں اتنی زیادہ کمپلیکسٹی نہیں ہوتی. جبکہ لیشمینیا ٹورنٹلائی جو ہے اس میں ہم اس قسم کے پروٹینز کو بھی گرو کر سکتے ہیں, ایکسپریس کر سکتے ہیں, پیدا کر سکتے ہیں, جو کہ انسان بالکل جسٹ لائک ہیومن بینگز, جس طرح انسان کے اندر پروٹینز بنتے ہیں تو اسی طرح یہ جراثیم بھی ہمارے لیے وہی قسم کے پروٹینز بناتے ہیں.
تو بہت دلچسپ بات ہے. ڈاکٹر صاحب کی تصویر بھی آ گئی لیکن اس کے بارے میں ہم بات کریں گے. بہت ہی بہترین طریقے سے ڈاکٹر امجد حیات خان صاحب ہمیں بتا رہے ہیں جراثیم کا مفید استعمال. ناظرین آپ کے اس بارے میں یعنی اس سلسلے میں کوئی بھی سوال ہو تو ہمیں ضرور بتائیں, کیونکہ خورم واٹس ایپ, وائبر اور فیس بک .com/SUT Morning Show پر جو ہے وہ آن لائن ہے. ابھی ہم چلیں گے خورم کی طرف. جی
بہت شکریہ روباب جی. بالکل امداد اللہ صاحب نے ہمیں ایک تصویر بھیجی ہے اور اس میں بہرحال مولائے کائنات کا فرمان ہے کہ ایک زمانہ ایسا بھی آئے گا کہ لوگ اپنے رب کو بھول جائیں گے, لباس بہت قیمتی پہن کر بازار میں اکڑ کے چلیں گے اور اس بات سے بے خبر ہوں گے کہ اسی بازار میں ان کا کفن بھی موجود ہے. یہاں پر ایک لیں گے مختصر وقفہ اور پھر آپ کی خدمت میں حاضر ہوں گے. ہمارے ساتھ رہیے گا. جی ناظرین آپ کی خدمت میں حاضر ہیں. ہمارا گفتگو کا حصہ پروگرام نسیم زندگی میں جاری ہے. اپنے پیغامات, اپنے سوالات ہمیں وائبر, واٹس ایپ, فیس بک, ای میل کے ذریعے ہمیں بھیج سکتے ہیں آپ. ہم ڈاکٹر امجد حیات یہاں پر موجود ہیں, ان سے پوچھیں گے جو کہ آج ہمیں بتا رہے ہیں کہ مفید بیکٹیریاز یا مفید جراثیم کون سے ہوتے ہیں اور ان کا کیا کام ہوتا ہے. چلیں گے رباب.
بہت شکریہ خرم آپ کا. جی ہاں ناظرین ہماری گفتگو چلیے ڈاکٹر امجد حیات خان صاحب کے ساتھ. ڈاکٹر صاحب ایک سوال میرے ذہن میں آیا, اکثر ہم بچپن میں پڑھا کرتے تھے, اب آپ کو زیادہ اس بارے میں علم ہوگا, کہ ہمیں جو ویکسینز لگتی ہیں اس میں وہ جراثیم جو ہوتی ہیں اسی بیماری کے بیکٹیریاز مردہ حالت میں, نیم مردہ حالت میں ہوتے ہیں جو ہمارے جسم میں ڈال دیے جاتے ہیں. تو یہ بھی ایک مفید استعمال ہوا بیکٹیریا کا.
بالکل ایگزیکٹلی, جس طرح ہم کہتے ہیں کہ ویکسین تو یہ تو یا تو ہوتے ہیں ہیٹ کلڈ, ٹھیک ہے, یا ان وائرس یا بیکٹیریا کا ایک چھوٹا سا حصہ لیا جاتا ہے.
اچھا,
یا ان کو جو ہے اس طرح کیا جاتا ہے کہ ان کو کمزور کیا جاتا ہے.
ٹھیک ہے,
تو وہ جب بدن میں انزرٹ ہوتے ہیں تو ہماری ڈیفینس سسٹم کو وہ پرووک کرتے ہیں, مطلب اس کی وجہ سے ہمارا ڈیفینس سسٹم جاگ جاتا ہے اور اس کے خلاف وہ اینٹی باڈیز پروڈیوس کرتا ہے. اور جب دوبارہ وہی قسم کا وائرس یا بیکٹیریا ہم پہ اٹیک کرتا ہے سیکنڈ ٹائم, تو ہمارے بدن کے اندر ایسا ایک نظام ہے کہ ایک مرتبہ اس کو ایک اینٹیجن یا بیکٹیریا وائرس سے واسطہ پڑ گیا تو پھر یہ اپنے اندر ایک میموری سٹور کر لیتا ہے کہ ہاں اس طرح جو ہے 2002 میں ایک وائرس آیا تھا یا بیکٹیریا آیا تھا, اس کے خلاف میں نے اس طرح قسم کے اینٹی باڈیز بنائے تھے.
ٹھیک ہے, تو اب مجھے اس کا استعمال کرنا ہے.
اسی طرح وہ تو وہ فوراً اس کے خلاف کام کرنا شروع کر دیتا ہے.
صحیح, تو بہت ہی دلچسپ بات ہے کہ نہیں پہلے سے ہمارے جسم کو نیم مردہ حالت میں ڈال دیا جائے اور پھر ہمارا جسم اس کے لیے آمادہ ہو جاتا ہے. جی ہاں. اچھا ڈاکٹر صاحب ہم یہ بات کرتے ہیں کہ کس طرح سے ان جراثیم کو بنایا جاتا ہے.
اس کے لیے ایک بہت ہی کمپلیکیٹڈ پروسیس ہے جس کو ہم کہتے ہیں جینیٹک انجینئرنگ. ویسے ہم نے جب بھی انجینئرنگ کا نام سنتے ہیں تو ذہن میں ایک خیال آتا ہے کہ چیزوں کو توڑنا اور جوڑنا،
جی ہاں، تارے، کمپیوٹرز
انہوں کو جوڑنا مختلف طریقوں سے، لیکن جینیٹک انجینئرنگ یہ ہے کہ ایک جگہ سے جین لے کے دوسری جگہ پہ ڈال دیتے ہیں،
ٹھیک ہے.
سپوز ہمارے پاس جگنو جو ہوتا ہے، میں ایک مثال دیتا ہوں، بہت انٹرسٹنگ بھی ہے وہ، اس میں لائٹ کا ایک پروسیس ہوتا ہے جو رات کو بلنک کرتا ہے. اگر وہی جین ہم لے کے کسی پودے میں ڈال دیں، ٹھیک ہے، سپوز ہم نے تمباکو میں وہ پودے میں ڈال دیا،
ٹھیک ہے،
تو رات کو جو ہے جب ہم اس کو وہ انزائم اور سبسٹریٹس وغیرہ پورے کے پورے پانی میں دے دیں گے، تو آپ کو رات کو وہ پودا اس طرح نظر آئے گا جیسے وہ بلنک کر رہا ہے.
اچھا،
بلنک کر رہا ہے جس طرح جگنو کرتا ہے، سیم اسی طریقے سے. تو وہ آرنامنٹل پرپز کے لیے، مطلب اپنے گھر کی خوبصورتی کے لیے آپ استعمال کر سکتے ہیں. اس کے علاوہ مختلف قسم کے جو جینز ہوتے ہیں، مطلب آپ کے پاس آج کل ایک رائس اویلیبل ہے جس میں وٹامن اے کی کمپوننٹ زیادہ ہوتی ہیں،
ٹھیک ہے،
تو آپ کسی اور پودے سے یا کسی اور جگہ سے وٹامن اے کا جین لے کے اس میں ڈال دیتے ہیں، اور وہ پودا جو ہے اس میں وٹامن اے کی مطلب
لیول جو ہے
بڑھ جاتا ہے،
ٹھیک ہے، ٹھیک ہے.
تو اس طریقے سے ہم مختلف بیماریوں کی ٹریٹمنٹ کے لیے بھی اس کو استعمال کر سکتے ہیں، اور اس میں بھی بیکٹیریا کا استعمال کیا جاتا ہے. ایک بیکٹیریا میں ایگرو بیکٹیریم ٹیومیفیشن، تو وہ اس کے ذریعے سے وہ اصل میں پلانٹس میں کینسر کاز کرتا ہے، لیکن جو کینسر کازنگ جین ہوتا ہے ہم اس کو کٹ کر کے اس کی جگہ پہ اپنا جین لگا لیتے ہیں. تو اب وہ جس طرح پلانٹ کے جینوم میں اپنا جین انزرٹ کرتا تھا پہلے بیماری والا، لیکن اب یہ جو ہے اب ہمارا جین انزرٹ کرے گا، تو اس کی وجہ سے پھر وہ ہمارا جین اس کے اندر چلا جاتے اور وہ ہمارے لیے امپورٹنٹ پروڈکٹس بناتے ہیں.
جہاں پہ آپ کو لگ رہا ہے کسی چیز کی کمی ہے، آپ دوسری جگہ سے نکال کے اس کے اندر ڈال کر اس کمی کو جو ہے پورا کر سکتے ہیں. بہت ہی زبردست ڈاکٹر صاحب، بہت شکریہ، گفتگو آپ کے ساتھ جاری رہے گی. بہت ہی دلچسپ گفتگو ہماری چل رہی ہے ڈاکٹر امجد حیات خان صاحب کے ساتھ. اور آپ ہمارا موضوع بھی جانتے ہیں، جراثیم کا مفید استعمال جو ہے ہمارا موضوع چل رہا ہے. اس سلسلے میں کوئی بھی آپ کے سوال ہو تو ہمیں ضرور بتائیے گا. لیکن ناظرین، میں یہاں دیکھ رہی ہوں کہ خرم جو ہے بڑی مزیدار تصویریں لے کر آئے ہیں ہمارے، وہ بھی رمضان کے مہینے میں. خیر، چلتے ہیں خرم کی طرف.
بہت شکریہ جی، بالکل، تھوڑا سا وقت لوں گا میں آپ لوگوں کا. اور یہاں پر ایک اہم موضوع میں نے آپ لوگوں کے سامنے لانے کی کوشش کی ہے، اور کچھ پہلے تو تصاویر ہم آپ کو دکھاتے ہیں. جی، رمضان کا مہینہ شروع ہوتا ہے اور مختلف قسم کی جو کھانے پینے کی چیزیں ہیں، اور بہرحال میرا تو اب یہ جی چاہ رہا ہے کہ ان کو یہیں سے اٹھا کے کھا لوں، لیکن بہرحال تھوڑا سوچ سمجھ کے کھانا ضروری ہے، کیونکہ اگر ہم سوچ سمجھ کے نہ کھائیں تو پھر کچھ ایسی حالت ہو جاتی ہے. اب ایسی حالت سے بچنا اگر ہم نے، وہ البتہ ایک تو سستی والی بات ہے، لیکن دوسری جو بات میں یہاں کرنا چاہ رہا ہوں وہ یہ ہے کہ اگر آپ ایسی حالت سے افطار کے بعد بچنا چاہیں اور موٹاپے سے بچنا چاہیں، تو اس میں کچھ بہرحال ہمارے جو ڈاکٹرز حضرات ہیں وہ کچھ باتیں بتائی ہیں انہوں نے، اور ان پہ اگر ہم عمل کریں تو میرے خیال میں بہت سی چیزوں سے ہم لوگ بچ سکتے ہیں. ایک بہت اہم چیز ہے، وہ یہ ہے کہ کوشش کی جائے جیسے ہی افطاری کی جائے تو ایک بڑی ہلکی پھلکی چیز سے کھانے کا آغاز کیا جائے، اور اس ہلکی پھلکی چیز میں روٹی، چاول اور اس طرح کی چیزیں، سالن اس طرح کی چیزیں نہ ہو. کوشش کی جائے فروٹ، سبزیاں یا ایسا کوئی سوپ ہلکا پھلکا اس سے شروع کیا جائے. ہاں، ایسا بھی نہ ہو کہ صرف جو ہے چائے پی کے اور جو ہے افطاری کر لیں یا پانی پی کے افطاری کر لیں، ایسا بھی صحیح نہیں ہے، کیونکہ ایک دم سے جب آپ خالی پیٹ میں جو ہے پانی یا اس طرح کی کوئی لیکوڈ چیز ڈالتے ہیں تو وہ بھی شاید آپ کو تھوڑی سی تکلیف ہو یا پریشانی کا سامنا کرنا پڑ جائے. تو وقفوں وقفوں کے ساتھ کھائیں، ایک دم سے نہ کھائیں. بہت اہم نقطہ ہے، ہمیں بہت سے ڈاکٹرز اس بات پہ اصرار کرتے ہیں کہ افطاری کرنے کے بعد تھوڑی دیر کے لیے کوشش کریں کہ آپ تھوڑا سا وقفہ دیں کھانا کھانے میں. کھانا آپ نے کھا لیا، کھانے کو بھی کوشش کریں کہ دو حصوں میں تقسیم کر لیں، اور پہلے حصے کے بعد فوراً لیٹیں یا سو نہ جائیں. پہلے حصے کے بعد اگر ہو سکتا ہے تھوڑا سا چہل قدمی کے لیے، واک کے لیے باہر چلے جائیں تاکہ وہ جو ہے ہضم ہو جائے. اس کے علاوہ ایک بہت اہم چیز، پانی پینا یا جو بھی لیکوڈ، جو بھی شربت آپ استعمال کر رہے ہیں. کہا جاتا ہے کہ ایک بہت اہم، بہت بڑی وجہ پیٹ کا بڑا ہو جانا، پیٹ کا باہر نکل آنا رمضان کے مہینے، وہ یہ ہے کہ ہم لوگ پانی کھانے کے فوراً بعد یا کھانے سے پہلے بہت زیادہ پینا شروع کر دیتے ہیں. پانی کے بارے میں یہ کہا جاتا ہے کہ آپ جس ٹائم پہ پانی پی رہے ہیں اس سے 15-20 منٹ کے بعد کھانا شروع کریں، یا پانی کھانا کھانے کے بعد 15-20 منٹ کے بعد پانی پئیں. تو ان چیزوں کو بہرحال کوشش کریں، جتنی آپ کوشش کر سکتے ہیں خیال رکھا جائے ताकि हमारी कहीं ऐसी हालत ना हो माह रमज़ान के ख़त्म होने पर। तो अपना बहुत ख्याल रखिएगा। यहाँ पर एक हम लोग मुख्तसर सा वक्फा लेंगे और फिर आप लोगों की खिदमत में हाजिर होंगे, हमारे साथ रहिएगा। जी नाज़रीन, आपकी खिदमत में हाजिर हैं और हमारे पास यहाँ पर एक सवाल आया है और सवाल है मोहम्मद यूसुफ साहब कश्मीर से, उन्होंने किया है और उन्होंने कहा है कि बार बार बैक्टीरिया वगैरह का मुख्तलिफ चीज़ों में इस्तेमाल किया जाता है, क्या कॉलरा वगैरह के इलाज में भी इस तरह के मुफीद बैक्टीरियाज का इस्तेमाल किया जा सकता है? अगर आप लोगों का टाइम हो तो ज़रूर इसका जवाब दीजिएगा।
जिस तरह बैक्टीरिया का हम जिक्र करते हैं तो बैक्टीरिया जो है, एक तो ये है कि बैक्टीरिया दूसरे बैक्टीरिया की ग्रोथ को स्टॉप करता है,
ठीक है
तो हम इसको कहते हैं बायो कंट्रोल। तो उसके ज़रिए से हम बाज बैक्टीरिया को कर सकते हैं, लेकिन अभी तक ये प्रैक्टिकल जो है क्लिनिकल कंडीशन में नहीं आया कि हम किसी बैक्टीरिया को दूसरी बैक्टीरिया को रोकने के लिए इस्तेमाल करें बीमारियों में। हालांकि दूसरी जगहों पर इस्तेमाल होता है, मतलब रिसर्च में या लेबॉरटरीज में मुख्तलिफ किस्म के कामों में इस्तेमाल होता है, लेकिन अभी तक बीमारियों पर इस किस्म का कोई प्रैक्टिकल एग्जिस्टेंस नहीं है।
सही डॉक्टर साहब, बहुत शुक्रिया। उम्मीद करती हूँ हमारे मोहतरम नाज़रीन को उनका जो है जवाब मिल गया होगा। डॉक्टर साहब, बैक्टीरिया की जगह जानवरों का इस्तेमाल क्यों नहीं किया जाता?
बैक्टीरिया असल में यह है कि बहुत ही सिंपल हैं और इनकी जो खुराक है ये भी बहुत इंतहाई सिंपल है। और दूसरी बात यह है कि जानवर को अगर हम यूज़ करते हैं, अक्सर हम यूज़ करते हैं चूहे को या खरगोश को यूज़ किया जाता है या मंकीज़ को यूज़ किया जाता है, तो उनका जो है ब्रीडिंग टाइम बहुत ज़्यादा होता है। मतलब एक खरगोश जो है 3 महीने बाद 4 महीने बाद बच्चे पैदा करते हैं और फिर वो बच्चे ज़िंदा रहेंगे भी या नहीं, और उनके लिए खुराक, उनके लिए जगह, तो ये सारी चीज़ों को मद्देनज़र रखते हुए बैक्टीरिया उसके मुकाबले में 20 मिनट के बाद एक बैक्टीरिया डबल हो जाता है।
अच्छा।
मतलब अगर आपके पास एक बैक्टीरिया है तो 20 मिनट बाद डबल,
सही।
दूसरे 20 मिनट बाद उसके डबल इस तरह होते जाते हैं, तो इसकी एक्सपोनेंशियल ग्रोथ होती है। दूसरी बात यह कि उसके लिए जगह कम, बहुत कम रिक्वायर होती है, मतलब इतनी सी जगह पे आप मिलियंस ऑफ बैक्टीरिया को स्टोर कर सकते हैं। दूसरी बात यह कि उनको स्टोर करने के लिए एक छोटा सा फ्रीजर और एक इंक्यूबेटर की जरूरत होती है, और एक साल तक आप उसको स्टोर कर सकते हैं, बल्कि 10-15 साल तक आप उसको स्टोर कर सकते हैं।
सही, बहुत शुक्रिया डॉक्टर साहब। की तस्वीर जो है यहाँ पर हम देख रहे हैं, क्या है
इस तस्वीर में? आप देख सकते हैं कि बैक्टीरिया को हम किन किन चीजों के लिए इस्तेमाल किया जा सकता है। एक तो यह है कि बायोरिमीडिएशन, जिस तरह मैंने बता दिया आपको कि मतलब ये प्लास्टिक्स वगैरह हमारे पास बहुत जमा हो जाते हैं या दूसरे गंदी चीज़ें, मतलब जानवर मर जाते हैं, अगर बैक्टीरिया ना होते तो वो हमारे माहौल को पूरा आलूदा कर देते हैं,
वैसे ही रह जाते हैं।
तो उसकी वजह से फिर उनकी डीकम्पोजिशन होती है। इसके अलावा दूसरे बैक्टीरियाज को कंट्रोल करने में भी, जिस तरह भी मैंने जिक्र किया, उसमें भी ये इस्तेमाल हो सकते हैं कि एक बैक्टीरिया ऐसे केमिकल्स प्रोड्यूस कर सकता है कि वो दूसरे बैक्टीरिया की ग्रोथ को स्टॉप कर दे। और इसके अलावा फर्टिलाइजेशन जो है, बायो फर्टिलाइजेशन जो हमारे ज़मीन को जरखेज़ बनाने के लिए, नाइट्रोजन फिक्सिंग बैक्टीरिया उसको कहते हैं, जो प्लांट्स के लिए नाइट्रोजन को फिक्स करता है और उसकी ग्रोथ में हेल्प करता है। दूसरी बात यह है कि इस तरह के हार्मोन्स प्लांट्स में बनाए जाते हैं, किसी जगह पे हार्मोन्स की कमी हो, कोई ऐसी जगह हो जहाँ पे प्लांट ग्रो ना कर सके, मतलब सेलिनिटी ज़्यादा हो, साल्ट की कंसंट्रेशन ज़्यादा हो, तो हम उसमें कोई ऐसे जीन इंसर्ट कर देते हैं कि वो प्लांट जो है फिर वो साल्ट वाली कंडीशन में ग्रो कर सकता है।
सही।
और इसके अलावा जो है किसी जगह पे कोई गंदा केमिकल हो, जिस तरह DDT, DDT अक्सर हम ये कीड़े मकोड़ों को मारने के लिए इस्तेमाल करते हैं, तो अगर वो किसी जगह पे कारखाना वगैरह हो तो उससे वो निकल जाता है तो मुख्तलिफ जगहों को कंटेमिनेट करता है,
ठीक है।
तो हम उसको ख़त्म करने ऐसे बैक्टीरिया बनाते हैं जो कि वो DDT खाते हैं और एज अ रिजल्ट कार्बन डाइऑक्साइड और वाटर प्रोड्यूस करते हैं।
अच्छा।
जो कि हमारे माहौल के लिए ज़्यादा खतरनाक नहीं है,
सही, ठीक है।
बल्कि उसको हम कहते हैं बायो रिमीडिएशन। तो ये मुख्तलिफ किस्म के बैक्टीरिया के फवायद हैं जो कि हम यूज़ करते हैं क्लिनिकल रिसर्च में, लेबोरेटरीज़ में, और इसके अलावा बायोफार्मास्यूटिकल कंपनीज़ में। और जिस तरह भी मैंने आपको बता दिया, इसकी बैक्टीरिया की वजह से, वायरस की वजह से और फंजाई की वजह से नए नए एंटीबॉडीज़ प्रोड्यूस हो रहे हैं,
सही।
तो मुख्तलिफ तरीक़ों से इसको यूज़ किया
जाता है। जी हाँ डॉक्टर साहब, बहुत शुक्रिया, आपने बहुत बेहतरीन तरीके से हमें आज बताया है कि जरासीम का मुफीद इस्तेमाल। मुझे तो आपकी गुफ्तगू में बहुत मज़ा आया और बहुत ही मुफीद मालूमात हमें मिली। उम्मीद करते हैं हमारे नाज़रीन भी आज की गुफ्तगू से मुस्तफीद हुए होंगे। डॉक्टर अमजद हयात खान साहब का शुक्रिया अदा करते हैं कि वह यहाँ तशरीफ लाए। जी मोहतरम नाज़रीन, हम चलेंगे खुर्रम की तरफ और देखते हैं खुर्रम हमें कहाँ लेकर चल रहे हैं।
बहुत शुक्रिया रुबाब जी, डॉक्टर अमजद हयात का बहुत बहुत शुक्रिया। यहाँ पर मुख्तसर वक्फा लेंगे और फिर आपकी खिदमत में हाजिर होंगे, हमारे साथ रहिएगा। नाज़रीन, प्रोग्राम का वक्त तकरीबन ख़त्म हो चुका है। यहाँ पर हम सिर्फ आपको बताते चलें कि कल हमारे साथ डॉक्टर सलमान बशीर होंगे और जैसे कि हमने उन्होंने पिछले हफ्ते सहरी के फवाइद और सहरी कैसे करनी चाहिए उसके बारे में बताया था तगज़िये से मुतालिक, और इंशाल्लाह कल वो हमें अफ्तार के बारे में बताएंगे।
जी हाँ, और हमें कल प्रोग्राम में ज्वाइन करेंगे असद रजा साहब, हमारे हफ्ते के मौजू पर वो रोशनी डालेंगे। उनका जो है मौजू रहेगा माशरे की सरबराही के लिए मुखलिस अफराद का इंतखाब करना।
जबरदस्त, तो इंशाल्लाह हमारे कल का प्रोग्राम भी उम्मीद करते हैं कि आपको पसंद आएगा। अपना बहुत बहुत ख्याल रखिएगा, कल तक के लिए मुझे खुर्रम गिरदेज़ी और रुबाब मंसूरी को इजाजत दीजिए। खुदा हाफिज़।